आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
बाइबल राखेर एकांश हिडा एकांश हिडा कदमा झोला झोला भित्र बाइबल राखेर एकांश हिडा हाम्रो क्रिस्टको महान ज्ञान पुरो गर्न हो लक्ष्य हाम्रो क्रिस्टको महान ज्ञान पुरो गर्न हो कदमा झोला झोला भित्र बाइबल राखेर एकांश हिडा एकांश हिडा कदमा झोला झोला भित्र बाइबल राखेर एकांश हिडा एकांश हिडा हाम्रो पुग्दैन होला सुनौना सुसन्दे जीवन हाम्रो पुग्दैन होला सुनौना सुसन्देश बाँकी जीवन लगाइदेऊ क्रिसमा बाँकी जीवन लगाइदेऊ क्रिसमा कुन बेला कुन ठाउँमा उठाइ लाने होला जीवन एकान्छा हिँड कदमा झोला झोला भित्र बाइबल राखेर एकान्छा हिँड एकान्छा हिँड कदमा झोला झोला भित्र बाइबल राखेर एकान्छा हिँड एकान्छा हिँड
श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रीष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। प्रिय श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी दोस्रो राजा 12 र 13 अध्यायबाट बाइबल अध्ययन गर्न गइरहेका छौ। अघिल्लो दिनमा हामीले देख्यौं कि अतल्याको षड्यन्त्र, मतलब अतल्याको छोरा अहज्या मरेपछि उसका सबै छोराहरूलाई मार्न तिनले षड्यन्त्र रचिन् ताकि सिंहासनको अधिकार तिनको हातमा पर्न सकुन्। तर अहज्याको बहिनी यहोसेबाले अहज्याको एकजना छोरा युवासलाई मारिन लगेको राजकुमारहरूको बीचबाट सुटुक्क भगाएर लगिन् र 6 वर्षसम्म परमप्रभुको भवनमा लुकाएर राखिन्। र हामीले देख्यौं कि पुजारी यहोयदाको नेतृत्वमा बालक राजकुमारलाई सबै हाकिमहरू, शासकहरू र मानिसहरूको अगाडि प्रकट गरिदिए र सबैजना यति धेरै खुशी भए कि दाउदका लाइनबाट एकजना तिनीहरूका राजा बाँकी छन् यो थाहा पाएर र तिनीहरूले उसलाई राजा अभिषेक गरे मन्दिरमा। जब राज्याभिषेकको हल्ला अतल्या रानीले सुनी तब तिनी मन्दिरमा झरे, तर तिनले थाहा पाए कि युवासलाई राज्याभिषेक गरेको। तब तिनी धोका धोका भन्दै भाग्दै थिए, तर यहोयादाले आज्ञा गरे कि तिनलाई मार्न, अनि अतल्यालाई मारिए। आज हामी अगाडि दोस्रो राजा 12 र 13 अध्यायबाट बाइबल अध्ययन गर्नेछौ। 12 अध्यायमा देख्नेछौ युवासको शासन, र हामी यो पनि देख्नेछौ कि यहोयादा प्रधान पुजारी जसले यसको प्रबन्ध गरिरहेका छन्। मित्र, यो आत्मिक जागृतिको आरम्भ हो यहुदामा। यस समयमा म सबै राजाहरूको नाउँहरू उल्लेख गर्न चाहन्छु। उत्तरी राज्य इसरायलका शासन गर्ने राजा जम्मा 19 जना थिए भने दक्षिणी राज्य यहुदामा शासन गर्ने राजा 20 जना थिए। उत्तरी राज्य इसरायलमा शासन गर्ने 19 जना राजाहरूमध्ये एकजना पनि धर्मी भक्त राजा थिएनन्। तिनीहरू सबै खराब, भ्रष्ट, दुष्ट राजाहरू थिए। तिनीहरूमध्ये एकजना पनि असल राजा थिएनन्। दक्षिणी राज्य यहुदामा शासन गर्ने 20 राजाहरूमध्ये खालि 10 जना राजाहरूलाई असल राजाको रूपमा विचार गर्न सकिन्थ्यो। तर ती 10 जना असल राजाहरूमध्ये 5 जना चाहिँ अत्याधिक असल राजा थिए र तिनीहरूको शासनमा त्यहाँ 5 सुधार र जागृतिको अवधिहरू आएथ्यो। सबै सुधार र आशिष आत्मिक जागृतिको गुणमा चल्ला काडिएको थियो। यी विश्राम वा विरामको छोटो अवधिहरूले वेदीहरूमा निरन्तर आगो बालिराख्यो। 5 पल्ट जागृतिको ज्वाला बलियो र पूरा राष्ट्रलाई बढालियो। विनाशको आगो होइन, तर निर्देशन, मार्गदर्शन र निर्माणको आगो। परमेश्वर त्यस समयमा आफ्ना जनहरू कहाँ झर्नुभयो। त्यहाँ त्यस बेला परमेश्वरको वचनतिर पूरा मानिसहरू फर्किए र परमेश्वरको आराधनामा मानिसहरू पुनः फर्किआए। त्यहाँ शक्ति र समृद्धता थियो। मित्र, जब जागृति आउँछ, मण्डलीमा नयाँ आनन्द हर्ष हुनेछ, मण्डलीमा नयाँ शक्ति हुनेछ, त्यहाँ नयाँ प्रेम हुनेछ। तर सबभन्दा पहिले त्यहाँ परमेश्वरको वचन बाइबलमा फर्किनै पर्छ। परमेश्वरको वचनतिर फर्काईले सबै महान आत्मिक जागृतिहरू ल्याएको छ। म व्यक्तिगत रीतिले विश्वास गर्छु कि आज पनि हामी जागृति पाउन सक्छौ। अमित्र 12 अध्यायमा हामी देख्छौ युआसको शासन। दोस्रो राजा 12 अध्याय 1 पदमा यस प्रकार लेखिएको छ, यहूको 7 वर्षमा युआस राजा भए र तिनले यरूशलेममा 40 वर्ष राज्य गरे। तिनको आमाको नाउँ सिब्बा थियो, तिनी बेर्सेबाकी थिइन्। मित्र, युआसले आफ्नो शासन 7 वर्षको उमेरमा आरम्भ गरे र तिनी 47 वर्षको उमेरसम्म आफ्नो शासनको निरन्तर जारी राखे। तिनको आमा बेर्सेबाको सिब्या थिइन्। यो कुराको याद राखौं कि आमाको नाम पटक पटक दिइएको छ, किनभने आमाहरूसँग आफ्ना छोराहरूमाथि, बच्चाहरूमाथि भयंकर महान प्रभाव हुन्छ। दुई पदमा भनिएको छ, यहोयादा पुजारीले तिनलाई सिकाएका सबै वर्षहरूभरि नै तिनले परमप्रभुको दृष्टिमा जे असल थियो त्यही गरे। युवासलाई परमेश्वरको वचनमा पालन पोषण गरिएका थिए। 3 पदमा भनिएको छ, तापनि अग्ला अग्ला ठाउँहरू तिनले हटाएनन्। मित्र, जागृतिको मतलब यो होइन कि सबैजना परमेश्वरतिर फर्केथे। धेरैजना अझै डाँडामा भएका पूजा थानमा बलिदानहरू चढाउँथे र धूपहरू बाल्थे। अरू त के पुजारीहरू बीचमा त्यहाँ कोही कोही थिए जो आत्मिक जागृत भएका थिएनन्। 4-5 पदमा भनिएको छ, युवासले पुजारीहरूलाई भने, परमप्रभुको मन्दिरमा पवित्र भेटीको रूपमा जनगणनामा जम्मा गरेका रकम, व्यक्तिगत भाकल गरेका रकम र राजी खुशीसँग मन्दिरमा ल्याएको रकम जम्मा गर। हरेक पुजारीले कुनै एक कोषाध्यक्षबाट रकम ल्याउन् र मन्दिरमा भएको कुनै पनि नोक्सानी मरमत गर्नलाई त्यो प्रयोग गरियोस्। मन्दिर भत्ताभुङ्ग अवस्थामा थियो, यसलाई मरमत गर्न आवश्यक परेको थियो। पुजारीले मन्दिर मरमतको निम्ति उठाएको पैसा, प्रयोग गरिने पैसा लिएर अरू अन्य कुराहरूको निम्ति प्रयोग गरेथे। 6-8 पदमा भनिएको छ, तर युवास राजाको 13 वर्षमा पनि पुजारीहरूले मन्दिरको मरमत गरेका थिएनन्। यसकारण युवास राजाले यहोयादाका पुजारी र अरू पुजारीहरूलाई बोलाएर भने, तिमीहरूले किन मन्दिरका भत्केका ठाउँहरू मरमत गरेका छैनौ? अब उपरान्त तिमीहरूले आफ्ना कोषाध्यक्षहरूबाट रकम नलिनु, तर मन्दिरका मरमतको निम्ति त्यो हस्तान्तरण गर्नु। यसकारण मानिसहरूबाट रूपियाँ अब नलिने र मन्दिरका मरमतको निम्ति तिनीहरू आफैले जिम्मा नलिने भनी पुजारीहरू सहमत भए। मित्र, आज पनि उही कथा छ। म सोच्दछु कि तपाईँ ख्रिस्टियनहरूलाई र चर्चलाई तिनीहरूका पैसाको प्रयोग वा दुरूपयोगद्वारा जाँच गर्न सकिन्छ। चर्चमा धेरै मानिसहरू भन्छन्, त्यस फल्ना फल्नालाई कोष अध्यक्ष बनाऊ या उसलाई डिकन वा अगुवाको समितिमा राख, किनभने तिनी असल र कुशल प्रशासक हुन्। मित्र, म तपाईँलाई भनौँ, तिनी कति कुशल प्रशासक छन् त्यसको वास्ता नगर्नुहोस्, तर तिनी कति आत्मिक व्यक्ति छन् त्यो कुरा हेर्नुहोस्। त्यही नै महत्वपूर्ण कुरा हो। तिनीहरूले के गरे? तिनीहरूले सन्दुक ल्याएर त्यसको बिर्कोमा पुवाल पारे ताकि पैसा त्यहाँ सुरक्षित हुन सक्थ्यो र पुजारीले यसको चलाउन सक्दैनथ्यो। 9 पदमा भनिएको छ, यहोयादाका पुजारीले एउटा सन्दुक लिएर त्यसको बिर्कोमा पुवाल पारे। परमप्रभुको मन्दिरमा पस्ने ठाउँको दाहिनेतिर वेदीको छेउमा तिनले त्यो राखिदिए। प्रवेशद्वारको रक्षा गर्ने पुजारीहरूले परमप्रभुको मन्दिरमा ल्याएका सबै रकम त्यसैमा हालिदिन्थे। मित्र, म सोच्दछु कि यो बाकस राख्ने काम असल विचार थियो। किनकि कुनै पुजारीले घोटाला गर्न सक्दैनथ्यो। अगाडि हामी देख्छौ मन्दिरका सारा सुन चाँदी रूपियाँ पैसा राजा हजाईलाई दिँदछ। मित्र, त्यस बेला त्यस मुलुकमा महान आत्मिक आन्दोलनले स्थान लिइरहेको भए तापनि राष्ट्र पतन हुन आरम्भ गरिरहेको थियो। 17-18 पदमा भनिएको छ, प्राय त्यसै बेला आरामका राजा हजाईले उक्लेर गई गातमाथि आक्रमण गरी त्यो दखल गरे। त्यसपछि उनी यरूसलेमलाई आक्रमण गर्न अघि फर्के, तर यहुदाका राजा योआसले तिनका पुर्खाहरू अर्थात यहुदाका राजाहरू यहोशापात, योराम र अहज्याले समर्पण गरेका सबै पवित्र थोकहरू र आफैले समर्पण गरेका उपहारहरू र परमप्रभुको मन्दिरका र राजमहलका भण्डारहरूमा भेटाइएका सबै सुन लिएर आरामको राजा हजाईल कहाँ पठाइदिए। त्यसपछि उनी यरूसलेमबाट फर्के। अर्को शब्दमा योआसले आरामको राजा हजाईललाई किन्न कोशिश गरिरहेका थिए र हामी देख्छौ हजाईल आक्रमणको मूडबाट हटी गए त्यो रूपियाँ पैसा पाएर। 19-20 पदमा भनिएको छ, युआबको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू के ती यहुदाका राजाहरूका इतिहासको पुस्तकमा लेखेका छैनन् र? तिनका अधिकृतहरूले तिनको विरूद्धमा षड्यन्त्र गरे र तिनलाई सिल्लाको ओह्रालो बाटोमा भएको बेत मिलोमा मारे। मित्र, हामी आत्मिक जागृतिको बारेमा अझ धेरै विस्तृत रूपमा दुई इतिहासको पुस्तकमा देख्नेछौ। युआस मर्दा उसको उमेर 47 वर्षका थिए। उसको सेवकले उसलाई मारे र उसलाई आफ्ना पितासँग दाउदका शहरमा गाडिए। युआस असल राजा थिए अनि हामी देख्छौ कि उसको छोरो आमासिया राजा बन्नेछन् र तिनी पनि असल राजा थिए। यसपछि 13 अध्यायतिर पनि प्रवेश गरौं। यहाँ हामी देख्छौ एलिसाको अन्तिम कामहरू। मित्र, यो शास्त्रको अपरिकृष्ट अध्याय हो, तैपनि हाम्रा हृदयहरूको यसले सेवा गर्न सक्छ। यो विशेष गरेर राष्ट्रहरूको शासकहरूको निम्ति असल खण्ड हो। हामी दुवै इसरायल र यहुदा राज्यहरूको पक्ष रहेका छौं। उत्तरी राज्य इसरायलमा 10 कुलहरू थिए र दक्षिणी राज्य यहुदामा 2 कुल बेन्यामिन र यहुदा थिए। दक्षिणी यहुदाको राज्यमा दाउदको वंशको शासन गरिरहेका थिए। त्यो नै वंश हो त्यो नयाँ नियममा पनि प्रभु येशू ख्रीष्टको जन्मसम्म पछ्याउने छ। हामीले देखिसकेका छौं कि दाउदको वंश वा लाइनलाई झण्डै झण्डै दक्षिणी राज्यमा दाउदको वंशमा विभाग गरिएको इजेबेलको छोरी अतल्याद्वारा जरादेखि नै उखेलिएको थियो। हामी सबभन्दा पहिले 13 अध्यायमा यहुको छोरो युआज इसरायलमा 17 वर्षसम्म शासन गरेको देख्छौ। उसले यरोबामको पापपूर्ण कदमहरूको पछ्याए। वास्तवमा उसको शासनको बारेमा चाखलाग्दो कुरा केही छैन। धेरै मानिसहरू महसुस गर्छन् कि पापले जीवनमा आनन्द हर्ष ल्याउँदछ। मित्र, म भनौं केही समयपछि पापले जस्तो दिगदार, खिन्नता, व्याकुलता केही कुराले ल्याउँदैन। जुन व्यक्तिले रक्सी जाँड सेवन गर्न शुरू गर्छ एक दिन तिनी जाँड रक्सीको लतले जकडिएको रक्से जडिया बन्दछ। त्यस बिन्दुमा तिनी जस्तो दिगदार, पटैलाग्दो कोही पनि सम्भव सायद हुन सक्दैन। उसको जीवनले यसको उद्देश्यको गुमाउँछ। त्यही कुरा प्रत्येक व्यक्ति विशेषहरूको निम्ति सत्य छ जो पापमा डुब्छन्। इतिहासको यो अवधि एकदम पटैलाग्दो छ। त्यहाँ त्यस समयमा मात्र यो चाखलाग्दो हुन्छ जब परमेश्वरले आफ्नो चाल चल्नुहुन्छ। मित्र, यस दृश्यमा हामीलाई उहाँको कति धेरै आवश्यक छ। दोस्रो राजा 13 अध्याय 1-2 पदमा भनिएको छ, यहुदाको राजा अहज्याका छोरा युआसको 23 वर्षमा यहुको छोरा यहुआहाज सामरियामा इसरायलका राजा भए र तिनले 17 वर्ष राज्य गरे। इसरायललाई गर्न लायकका नबातका छोरा यरोबामका पापहरूमा हिँडेर तिनले परमप्रभुको दृष्टिमा जे कुरा खराब थियो त्यही गरे र तीबाट तिनी फर्केनन्। मित्र, यरोबामले नै इसरायलमा बाछा पूजाको अभ्यासलाई स्थापित गरेथे। उसले इसरायलीहरूलाई सत्य परमेश्वरको आराधनाबाट टाढा अलगै लगे र तिनीहरूलाई पापमा अगुवाई गरे। जब अहाब र इजेबेल सिंहासनमा चढे तिनीहरू त्यो भन्दा अझ उग्र महान पाप गरे। तिनीहरू बालको सक्रिय पूजामा त्यसको आरम्भ गरे जुन वास्तवमा प्रेत आत्मावाद थियो। अहिले युआज आफ्नो पिता यहु जस्तै बाल पूजातिर जाँदैनन् न अहाब र इजेबेलले गरेको जस्तै पापको गहिराईमा डुब्छन्। तर उसले पनि यरोबामको पापी कामहरू र कदमहरूमा हिँडे। अगाडि हामी देख्छौ युआजको पश्चाताप। इसरायलको पापको कारण परमेश्वरले आरामको राजालाई इसरायलको विरूद्ध आउन अनुमति दिनुभयो। 3-4 पदमा भनिएको छ, यसैले परमप्रभुको रिस इसरायलमाथि दन्कियो र उहाँले तिनीहरूलाई धेरै समयसम्म आरामका राजा हजाईल र उनका छोरा बेनहदतको अधीनमा राखिदिनुभयो। तब यहोआहाजले परमप्रभुको निगाह प्राप्त गर्न खोजे र परमप्रभुले तिनको विन्ती सुन्नुभयो, किनकि आरामका राजाले इसरायललाई कति साह्रो अत्याचार गरिरहेका उहाँले देख्नुभयो। यो मानिसले थाहा पाए कि तिनी खतरामा र कष्टमा थिए, त्यसकारण डरमा तिनी परमप्रभुतिर फर्किन्छन्। पाँच पदमा भनिएको छ, परमप्रभुले इसरायलको निम्ति एउटा उद्धारक नियुक्त गर्नुभयो र तिनीहरू आरामको शक्तिबाट मुक्त भए, अनि इसरायलीहरू फेरि आफ्नै घरहरूमा अघि बसे जस्तै बसोबास गर्न लागे। हेर्नुहोस् त, परमेश्वर कति धेरै अनुग्रही हुनुहुन्छ। राजाले परमेश्वरलाई पुकार गर्ने बित्तिकै उहाँले तिनको प्रार्थना सुन्नुभयो र उत्तर पनि दिनुभयो। उहाँले आरामको खेदो सतावटबाट इसरायलीहरूलाई छुटकारा दिनुभयो। मेरो मित्र, तपाईँ र म आज त्यो कुराको महसुस गर्दैनौ कि परमेश्वर तपाईँ र म प्रति कति भला हुनुहुन्छ। छ र ७ पद, तर तिनीहरूले इसरायललाई गर्न लागेका यरोबामको घरानाका पापहरूलाई त्यागेनन्, तर तिनीहरू तिनमा नै लागिरहे। असेरा देवीको खम्बा अनि सामरियामा रहिरह्यो। यहोआहाजको निम्ति 50 घोडचढी, 10 रथ र 10,000 पैदल सिपाहीहरू बाहेक अरू केही सेना बाँकी रहेनन्, किनकि आरामका राजाले अरू सबैलाई सर्वनाश गरेर खलाको धूलो जस्तै पारेका थिए। हामीले देख्यौं यहोआहाजको जीवनमा परमप्रभुको भलाइपन। राजाले परमेश्वरले पुकार गरेर उहाँले उत्तर दिनुभयो, तर राजा र उसका मानिसहरू पापमै फेरि निरन्तर लागिरहे। तिनीहरूले निरन्तर आफ्नो प्रतिमा पूजाको जारी राखे। परिणामस्वरूप आरामको राजाले यहोआहाजको सेना शक्ति सुरक्षा साधनहरूको यति नराम्रो गरी ध्वस्त गरिदिए। त्यसपछि तिनी कहिले पनि आफ्नो राज्यको राम्ररी रक्षा गर्न योग्य भएनन्। 8 र 9 पदमा भनिएको छ, यहोआहाजको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू र तिनका उपलब्धिहरू के ती इसरायलका राजाहरूको इतिहासको पुस्तकमा लेखेका छैनन् र? तब यहोआहाज आफ्ना पितृहरूसित सुते र तिनी सामरियामा गाडिए, अनि तिनी पछि तिनको छोरो यहोआस राजा भए। यहाँ हामीसँग यहोआहाजको मृत्युको रेकर्ड छ। त्यसपछि हामी देख्छौ इसरायलका राजा यहोआस भएका। 10 पदमा भनिएको छ, यहुदाका राजा यहोआसको 37 वर्षमा यहोआहाजका छोरा यहोआस सामरियामा इसरायलका राजा भए र तिनले 16 वर्ष राज्य गरे। मित्र, अहिले हामी अन्यलको दोधारको अवधिमा आएका छौ, किनभने दुवै राज्यका राजाहरूको नाम एउटै छ, उस्तै छ। यो कुरा पत्ता लगाउन कठिन छ कि यो शासन को चाहिँ शासन गरिरहेका छन्, तिनी कहाँ शासन गरिरहेका छन् र शासनको परिस्थितिहरू। 11 पदमा भनिएको छ, तिनले परमप्रभुको दृष्टिमा जे कुरा खराब थियो त्यही गरे, र इसरायललाई गर्न लागेका नबातको छोरो यारोबामका कुनै पनि पापहरू तिनले त्यागेनन्, तिनी तिनमा नै लागिरहे। यारोबाम चाहिँ खराब पक्षको एक महान मानदण्ड थिए, मापक थिए। जब कुनै राजा पापको आफ्नो लेभलमा पुग्थे, परमेश्वरले सधैँ इन्साफ गर्नुभयो। यसपछि हामी देख्छौ एलिसाको मृत्यु, उसको अगमबाडी पूरा भएको छ। यस समय चाहिँ एलिसा बिरामी परे र त्यो बिमारले अन्तिममा उसको जीवन छिन्यो। 14 पदमा भनिएको छ, अब एलिसा एक बिमारद्वारा पीड़ित थिए जुनबाट तिनी पछि मरे। इसरायलका राजा यहोआस तिनलाई भेट गर्न गए र तिनको सामुन्ने रोएर भने, हे मेरो पिता, हे मेरो पिता, इसरायलका रथहरू र घोड चढ़ीहरू। मित्र, एलिसा राजाको निम्ति महान सहायक मददगार थिए, उसलाई धेरै सहायता गरेका थिए। जब अगमवक्ता बिरामी परे तब तिनको हृदय टुट्यो, धेरै दुखी भयो। 15 पदमा भनिएको छ, एलिसाले भने, एउटा धनु र केही काँडहरू लिनुहोस्, अनि तिनले त्यसै गरे। जब राजाले एलिसालाई हेर्न जान्छन्, एलिसाले खालि उसको सहानुभूतिको मात्र ग्रहण गर्दैनन्, तिनी अझै परमेश्वरका अगमवक्ता हुन् र तिनी उसलाई परमेश्वरको सन्देश दिइरहेका छन्। 16 र 17 पदमा भनिएको छ, तिनले इसरायलका राजालाई भने, धनु तपाईँको हातमा लिनुहोस्। तिनले त्यसै गरेपछि एलिसाले आफ्ना हात राजाको हातमाथि राखे। तिनले भने, पूर्वपट्टिको झ्याल खोल्नुहोस्। राजाले त्यो खोले, एलिसाले हान्नुहोस् भने, र तिनले हाने। परमप्रभुको विजयको काँड, आराममाथि विजयको काँड। एलिसाले भने, तपाईँले अपेकमा आरामीहरूलाई सम्पूर्ण रूपमा सर्वनाश गर्नुहुन्छ। अमित्र, युवास आफ्नो विश्वासको निम्ति प्रसिद्ध थिएनन्। यद्यपि तिनी मन लागिरहेको अगमवक्ताहरूको निम्ति रोइरहे तापनि तिनी महान विश्वासका मानिस होइनन्। तिनी विश्वास गर्दैनन् कि परमेश्वरले उसलाई आराममाथि विजय दिन गइरहनु भएको छ। 18 र 19 पदमा भनिएको छ, त्यसपछि तिनले भने, काँडहरू लिनुहोस्। अनि राजाले ती लिए। एलिसाले भने, भुइँमा हान्नुहोस्। तिनले 3 पल्ट हानेर थामे।
परमेश्वरका जनले तिनीसँग क्रोधित भएर तिनलाई भने, तपाईँले त भुइँमा पाँच छ पल्ट हान्नुपर्ने थियो, तब तपाईँले आरामलाई जित्नुहुने थियो र त्यसलाई सम्पूर्ण रूपमा सर्वनाश गर्नुहुने थियो, तर अब तपाईँले आरामलाई तीनपल्ट मात्र परास्त गर्नुहुनेछ। परमेश्वरले उसलाई विजय दिनुहुनेछ भन्ने कुरामा उससँग विश्वास नभएकोले गर्दा निरुत्साहले उसलाई तीन खेप मात्र हाने र त्यसले थाम्न लगायो। यसपछि हामी देख्छौ उसको चिहानमा आश्चर्य कर्म। 20-21 पदमा भनिएको छ, त्यसपछि एलिसाको मृत्यु भयो र तिनी गाडी वर्षे पछि मुआबी लुटपिट गर्नेहरू वसन्त ऋतुमा देशभित्र पस्थे। एकपल्ट कतिजना इसरायलीहरूले एउटा लास गाड्दै गर्दा 81 तिनीहरूले एक दल लुटपाट गर्नेहरूलाई देखे। यसैले तिनीहरूले त्यस लासलाई एलिसाको चिहानमा त्यसै फ्याँकिराखेर भागे। जब त्यस लासले एलिसाका हड्डीहरू छोयो तब त्यो मानिस जीवित भएर आफ्नो खुट्टामा उभियो। अरू त के, मृत्युमा पनि एलिसा अद्भुत आश्चर्यकर्म गर्ने व्यक्ति थिए। त्यस राष्ट्रमा तिनी सामर्थ्यको कति भयंकर धरहरा थिए। अनि पद 22-23 पदमा भनिएको छ, यहु आहाजको राजकाल भरि नै आरामका राजा हजाएलले इसरायललाई थिचोमिचो गरे, तर अब्राम इसाक र याकुबसितको आफ्नो करारको कारण परमप्रभुले तिनीहरूमाथि अनुग्रह गर्नुभयो र तिनीहरूलाई ठिटाउनुभयो। उहाँले तिनीहरूको वास्ता गर्नुभयो। आजको दिन समय उहाँले तिनीहरूलाई नाश गर्न अथवा तिनीहरूलाई उहाँको उपस्थितिदेखि निकाल्न इच्छा गर्नुभएको छैन। अनि 24-25 पदमा हामी देख्दछौ, आरामका राजा हजाएल मरे र तिनीपछि तिनका छोरो बेनहदद राजा भए। तब यहोआहाजका छोरा यहोआहाजले तिनका पिता यहोआहाजबाट हजाएलका छोरा बेनहदतले लड़ाई गरी लिएका सरहरू फेरि फिर्ता लिए। यहोआहाजले तीनपल्ट उनलाई जिते र यसरी इसरायलका सरहरू तिनले फिर्ता लिए। अर्को शब्दमा, जति तिनमा विश्वास थियो त्यति नै विजय उसलाई दिइयो। तीनपल्ट परमेश्वरले उसलाई विजय दिनुभयो।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 98-4735-679-8470-35679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।